यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली भोलि नयाँ दिल्ली जानुहुने। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनवाई हुँदै विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारेज। र अमेरिकी संसदमा भएको हिंसात्मक घटनामा आफ्नो उकसाहट रहेको भन्ने आरोप हास्यास्पद रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। नेपाल भारत संयुक्त आयोगको 6ठौं बैठक भोलिदेखि भारतको नयाँ दिल्लीमा हुने भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले गर्नुहुनेछ। बैठक 3 मार्चसम्म सञ्चालन हुनेछ। बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली भोलि नै नयाँ दिल्ली जानुहुनेछ। बैठकमा परराष्ट्र मन्त्री गेवालीले नेपाल भारत द्विपक्षीय सम्बन्धका साथै समग्र व्यापार, पारवहन, ऊर्जा, सीमा सुरक्षा, कोरोना भाइरस सहकार्य र सहयोग, पूर्वाधार कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, भारतका लागि नेपालका राजदूत र नेपाल सरकारका अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनवाई हुँदैछ। रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनवाई गर्ने कि वृहत पूर्ण इजलासमा सुनवाई गर्ने भन्ने विवाद रहेको छ। प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदक 13 मध्ये 11 जनाले वृहत पूर्ण इजलासमा सुनवाई गर्न माग गर्दै पुष 22 गते पूरक निवेदन दिएका थिए। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनवाई शुरू भएको हो। न्यायाधीश कार्कीले भने इजलासमा नबस्ने घोषणा गरिसक्नु भएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन भएपछि मन्त्री परिषदमा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन हेर्दा हेर्दैमा राखिएको छ। रिट निवेदनमाथि अर्को सुनवाई माघ 11 गते हुने भएको छ। न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ र सुषमा लता माथिमाको संयुक्त इजलासमा हिजो सुनवाई हुँदाहुँदै समय अभावका कारण अर्को सुनवाईका लागि माघ 11 गतेका लागि तोकिएको हो। सर्वोच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रको निर्णय विरूद्ध परेको रिट निवेदन खारेज गरेको छ। यो आदेशसँगै कक्षा 11 मा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो। नेपालमा थप 430 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर 5300 वटा नमूना पीसीआर परीक्षण गर्दा हिजो 253 पुरूष र 177 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या 2,65,698 पुगेको छ। हिजो 390 जना कोरोना संक्रमित निको भएसँगै नेपालमा संक्रमण मुक्त हुने संख्या 2,59,358 पुगेको छ। हालसम्म 97.6% संक्रमित निको भएका छन्। हिजो कोरोना संक्रमित 5 जनाको मृत्यु भएसँग संक्रमणपछि मृत्यु हुने संख्या 1,932 पुगेको छ। कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याउने कम्पनीलाई कार्यवाही गरेको छ। कृषि सामग्री कम्पनी संचालक समितिको बैठकले सम्झौता अवधि सकिदासम्म मल खरिदका लागि आधार तथा विश्वासिलो प्रमाण समेत दिन नसकेको भन्दै सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कार्यवाही गरेको हो। बैठकले दुवै कम्पनीको धरोटी रकम जफत गरेर कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिश गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध संचालक नरेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो। प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित कञ्चनपुरमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धानबाट खटिएको टोलीले हिजो भीमदत्त नगरपालिका 18बाट 1 जना र बेदकोट नगरपालिका 9बाट 2 जनालाई खैरो हिरोइन सहित बरामद गरेको हो। बैतडी, दशरथ चन्द नगरपालिका 4 घर भए हाल भीमदत्त नगरपालिका 18 बस्ने 25 वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यसैगरी बेदकोट नगरपालिका नौका 30 वर्षीय भीमबहादुर विष्ट र 27 वर्षीय हिक्मत विष्टलाई पनि पक्राउ गरिएको छ। यसैबीच लागू औषध फैलागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका 3 का 42 वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले हिजै पक्राउ गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाड़ी जिल्ला बझाङ, बाजुरा, डोटी, अछामसँगै कर्णाली प्रदेशका केही जिल्लामा आज भुवा पर्व अर्थात भस्व मनाइँदैछ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। द्वापर युगमा 5 पाण्डवले शुरू गरेको यो पर्व युद्धकलासँग सम्बन्धित रहेको बताइन्छ। थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड़का रूपमा मनाइने माघी नजिकैसँगै दाङसँगै बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा चहल पहल शुरू भएको छ। थारू समुदायको नयाँ वर्षको स्वागतका लागि थारू समुदायहरू जुटेका छन्। थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि माघीलाई विशेष लिँदै आएका छन्। यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति पर्वका अवसरमा माघ 1 र 2 गते प्रदेशभरि सार्वजनिक विदा दिने भएको छ। माघी पर्वका अवसरमा कैलालीका पालिकाले भने आफ्नै तरिकाले विदा दिएका छन्। कैलालीका केही पालिकाले 2 दिन विदा दिएका छन् भने केही पालिकाले 3 दिन विदाको निर्णय गरेका छन्। कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले 2 दिन अर्थात माघ 1 र 2 गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् भने कैलाली र जोशीपुर गाउँपालिकाले 3 दिन विदा दिने निर्णय गरेका छन्। सरकारले यसअघि नै माघ 1 गते सार्वजनिक विदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला केही पालिकाले थप 1 वा 2 दिन विदाको निर्णय गरेका हुन्। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार अमेरिकी संसद भवन अगाडि भएको हिंसात्मक घटनाका लागि आफूले प्रोत्साहन गरेको भन्ने विपक्षीको तर्क हास्यास्पद रहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले संसद भवन अगाडि हिंसात्मक घटना हुनुभन्दा पहिले आफूले समर्थकलाई गरेको सम्बोधन उचित रहेको दावी पनि गर्नु भएको छ। उक्त घटनामा उक्साउने भूमिका गरेको भन्दै राष्ट्रपति ट्रम्पको विश्व समुदायबाट आलोचना भइरहेको छ भने अमेरिकी संसदमा उहाँ विरूद्ध दोस्रो पटक महाभियोगको प्रस्तावमा छलफल भइरहेको छ। राष्ट्रपति ट्रम्पले व्हाइट हाउस छाड्नु केही दिन अघिसम्म पनि गत निर्वाचनमा धाँधली भएको आरोप लगाइरहनु भएको छ। निर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी जनवरी बीसमा शपथ ग्रहण गर्नुहुने कार्यक्रम छ। यसैबीच राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ ग्रहण समारोहलाई मध्यनजर राखी आफूले संकटकाल घोषणा गरेको बताउनु भएको छ। जनवरी बीसमा हुने शपथ ग्रहण समारोहमा कुनै अप्रत्याशित घटना नघटोस् भनेर जनवरी 24 संकटकाल घोषणा गरिएको ट्रम्पले बताउनु भएको छ। कोरोना भाइरसका कारण विश्वभर 9,20,00,000 भन्दा बढ़ी संक्रमित भएका छन्। 6,58,18,000 भन्दा बढ़ीमा संक्रमण निको भएको छ भने विश्वभर 2,42,17,000 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन्। संक्रमणका कारण 19,70,000 भन्दा बढ़ीको ज्यान गएको छ। विश्वभर गत 24 घण्टामा 6,52,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। अब मौसम। आज प्रदेश 1 बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली भोलि नयाँ दिल्ली जानुहुने। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनवाई हुँदै विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारेज र अमेरिकी संसदमा भएको हिंसात्मक घटनामा आफ्नो उत्साहट रहेको भन्ने आरोप हास्यास्पद रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।